नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रीया नेपाल। आज मिति 2082 साल मंगसिर 24 गते बुधबार, पौष कृष्ण पक्ष षष्ठी तिथि। तदनुसार डिसेम्बर 10 तारीक सन् 2025, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निर्वाचनमा सहयोग गर्ने भारतको वचन शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री सुशीला कार्की र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेट भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य सहितका विषयमा संवाद भएको छ। उहाँहरूबीच विकास निर्माणसँगै फागुन 21 गतेका लागि तय भएको निर्वाचनमा सहयोग गर्ने सन्दर्भमा पनि परामर्श भएको छ। यसै गरी गृहमन्त्री ओमप्रकाश सरियालसँग अतिरिक्त सचिव महावरले शिष्टाचार भेट वार्ता गर्नु भएको छ। आइतबार नेपाल आइपुग्नु भएका महावर र गृहमन्त्री अरियालबीच भेटका क्रममा गृहमन्त्री अरियालले दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणलाई पनि तीव्रता दिनुपर्ने आवश्यकता औल्याउनु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गृहमन्त्री अरियालले सीमा क्षेत्रमा हुने अपराध, चोरी, डकैती, अवैध वस्तु व्यापारको ओसार पसारमा नियन्त्रण र आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि दुवै पक्षका सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने, काउन्टर पार्टमा सूचना आदान प्रदान प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। वहाँले काभ्रेको पनौतीमा बन्दै गरेको नेपाल प्रहरी प्रतिष्ठानको निर्माणलाई दुवै पक्षबाट तीव्रता दिनुपर्ने विचार व्यक्त गर्नुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा निर्वाचनमा सहयोग गर्ने भारतको वचन शीर्षकमा खबर बनाएको छ। सुस्ताएको घर जग्गा कारोबारमा उभार, कात्तिकको तुलनामा मंगसिरमा 300% वृद्धि, नागरिक दैनिकले खबर छापेको छ। जेएनजी आन्दोलनपछि सुस्ताउँदै गएको घर जग्गाको कारोबार मंगसिर लागेपछि उहात्तै बढ़ेको पाइएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको भूमि व्यवस्थापन विभागको अनुसार कात्तिक 1-15 गतेसम्मको तुलनामा मंगसिर 1-15 गतेसम्म घर जग्गा कारोबार 301% वृद्धि भएको छ। देशभरिका 135 मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्क विश्लेषण गर्दा गत कात्तिक 1-15 गतेसम्म घर जग्गा सम्बन्धी 20,539 कारोबार भएकोमा मंगसिर 1-15 गतेसम्म यो संख्या बढ़ेर 82,427 पुगेको छ। भूमि व्यवस्थापन विभागका कम्प्यूटर अधिकृत बलराम काफ्ले भन्नुभयो, यो भनेको 301% वृद्धि भएको हो। विभागले हरेक महिना घर जग्गा कारोबारको विवरण वेबसाइटमा राख्छ। सुस्ताएको घर जग्गा कारोबारमा उभार, कात्तिकको तुलनामा मंगसिरमा 300% वृद्धि, नागरिक दैनिकको अग्रपृष्ठको खबर हो। पोखरा सहकारीको 88,70,00,000 रकम हिनामिना प्रकरण, 3 महिनाभित्र बचतकर्ताको पैसा तिर्ने ग्यारेन्टीमा रिहा भए अध्यक्ष सहित 8 जना, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। देशभर सहकारीको रकम हिनामिनाका आरोपीलाई पक्राउ गरेर मुद्दा चलाउने गरिएकोमा पोखराको नयाँ बजार स्थित पोखरा बचत तथा ऋण सहकारीको 88,70,00,000 ठगी प्रकरणमा भने नयाँ अभ्यास थालिएको छ। कास्की प्रहरीले उक्त सहकारीका अध्यक्ष सुरेन्द्र बहादुर गोदार सहित 8 जनालाई 3 महिनाभित्र बचत फिर्ता गर्ने र प्रत्येक साता गरेको कामको प्रतिवेदन प्रहरीलाई बुझाउने शर्तमा मुद्दा नचलाई रिहाई गरेको हो। अध्यक्ष गोदार 19 कार्तिकमा पक्राउ परेका थिए। समस्या समाधानका लागि गरिएको यो काम सकारात्मक छ। पैसा फिर्ता गर्ने सुनिश्चितता र वचनबद्धता गरेका छन्। पैसा फिर्ता हुनेमा विश्वस्त छौ। पोखरामा समस्यामा परेर मुद्दामा गएका सहकारीमा पनि यही प्रक्रिया अपनाउन पाएको भए हालसम्म 50% समस्या समाधान भइसक्थ्यो होला। गल्ती गरेको छु, समस्या समाधान गर्छु भनेर जो आउँछ उनीहरूलाई मौका दिनुपर्छ। मुद्दा मामिलाले समस्या समाधान नहुने रहेछ भन्ने महसुस हामीले गरेका छौं। सहकारी पीड़ित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठ भन्नुहुन्छ, पोखरा सहकारीको 88,70,00,000 रकम हिनामिना प्रकरण, 3 महिनाभित्र बचतकर्ताको पैसा तिर्ने ग्यारेन्टीमा रिहा भए अध्यक्ष सहित 8 जना, नयाँ पत्रिका दैनिकको खबर हो। बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। 23 र 24 भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ, तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बयानमा नआउने देखिएपछि आयोगले उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाएको छ। 5 असोजमा गठित आयोगको म्याद 3 महिना अर्थात 5 पुसभित्र सकिँदैछ। करिब 2 साता मात्रै म्याद बाँकी रहँदा आयोगले बयान समेत सकेको छैन। फिल्डमा खटिएका र आदेश कार्यान्वयन गर्ने तहमा रहेका सुरक्षाकर्मी तथा प्रशासकको बयान सकेर आयोग राजनैतिक तहमा प्रवेश गर्न थालेको छ। कान्तिपुर दैनिकको खबर हो। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार विरूद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने बताउनु भएको छ। भ्रष्टाचार विरूद्धको 22 अन्तर्राष्ट्रिय दिवसका अवसरमा हिजो प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार विरूद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने समेत बताउनु भएको छ। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको जानकारी दिनुहुँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, सुशासनको माग राखे भएको जेएनजी आन्दोलनको जगमा बनेको सरकार हो। सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ। वर्तमान सरकार चुनावी सरकार मात्र नभएको समेत प्रधानमन्त्री कार्कीले बताउनु भएको छ। जेएनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लागे पनि यस दिशामा चालिएका कदमबाट अतालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्ष रूपमा धम्क्याए पनि आफू नडराउने समेत प्रधानमन्त्री कार्कीले स्पष्ट पार्नुभयो। भ्रष्टाचार विरूद्ध सरकार कठोर प्रम शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड ₹699 देखि ₹1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। नागरिकतामा विभेदले बाबु छोरीले ज्यान लिएको घटनामा प्रधानमन्त्रीको चासो, छानबिन टोली बर्दियातर्फ। कान्तिपुर दैनिकबाट यो खबर लिँदैछौ। नागरिकता दिन स्थानीय निकाय र प्रशासनले महिलामाथि विभेद गरेपछि बाबु छोरीले ज्यान दिएको घटनाको छानबिन गर्न प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले गठन गरेको समिति बर्दिया गएको छ। बर्दियाको बडैया ताल 4 दक्षिण भकारीकी 21 वर्षीय अन्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकेनन्। ओडा र जिल्ला प्रशासनले उनलाई नागरिकता त दिन मानेनन् नै अन्जुकी छोरीको जन्म दर्ता समेत गर्न अस्वीकार गरे। नागरिकतामाथिको विभेद सहन नसकेर 22 कार्तिकमा अन्जुले घरमै आत्महत्या गरिन् भने सँगै न्यायको लड़ाईमा संघर्ष गर्दै आएका उनका बाबु 61 वर्षीय कान्छा थारूले पनि 4 दिनपछि छोरीकै बाटो पछ्याए। नागरिकतामा विभेदका कारण अन्जु र उनका बाबु कान्छाले मृत्युको बाटो रोजेको विषयमा समाचार आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो राख्दै निर्देशन दिएपछि गृहमन्त्री ओम प्रकाश अरियालले छानबिन समिति गठन गर्नुभएको थियो। आइतबार गठित समिति स्थलगत निरीक्षणका लागि हिजो बर्दिया गएको छ। कान्तिपुर दैनिकको खबर हो। गाई दुहुन घर घरमै पुग्छन् मुन्ना। गोर्खापत्र दैनिकको प्रसंग हो यो। यो प्रसंग विराटनगरको हो। मुन्नाका बुवा आमा सानैमा बिते। बुवा आमा बितेसँगै टुहुरो बनेका मुन्ना सानै उमेरदेखि घरेलु कामदारका रूपमा अर्काको घरमा बस्न बाध्य हुनुभयो। बाध्यताले बाल श्रमिक बन्न पुग्नुभएका मुन्नाको दैनिकी सानै उमेरदेखि घाँस दाउरा गर्ने र गाई चराउने थियो। त्यही क्रममा उहाँले गाई दुहुन सिक्नुभयो र अहिले त्यही सीप उहाँको जीविकोपार्जन गर्ने बलियो माध्यम बन्यो। हातमा सीप र जाँगर भए भोकले मरिदैन भन्ने भनाईलाई विराटनगर पाँच विशाल चोकका 28 वर्षीय मुन्नाले पुष्टि गर्नु भएको छ। दूध दुहुन पारंगत मुन्ना अचेल यही पेसा गरेर तीनजनाको परिवार धान्दै आउनु भएको छ। विगत 14 वर्षदेखि गाउँघरमा छरछिमेकले पालेका गाई दुने र त्यही पेसाको आमदानीले परिवारको गुजारा टार्ने र बालबच्चालाई विद्यालय पढ़ाउन मुन्ना सफल हुनुभएको छ। यति मात्र होइन, उहाँको हातमा राजमिस्त्रीको सीप पनि छ, तर उहाँको मुख्य पेसा भने हालसम्म गाई दुने नै छ। उहाँ भन्नुहुन्छ, म त सानैमा टुहुरो बनेर पढ्न पाइन, त्यही सम्झेर अहिले बालबच्चालाई दुःख गरेर अर्काको गोठ गोठ चहारेर भए पनि राम्रै ढंगले पढ़ाइरहेको छु, घडेरी पनि जोडेको छु। मुन्नाको जीवनी अरू जो कोहीका लागि प्रेरणाको स्रोत बन्ने मुन्नालाई जान्ने बुझ्ने स्थानीय बताउँछन्। विराटनगर पाँच विशाल चोकका लक्ष्मी खरेल भन्नुहुन्छ, अभिभावकलाई दंग्याएर वैदेशिक रोजगारीमा विदेश पलायन हुने युवालाई मुन्नाको जीवनीले राम्रो पाठ सिकाउँछ। गाई दुहुन घर घरमै पुग्छन् मुन्ना, गोर्खापत्र दैनिकको प्रसंग हो यो। यस वर्षको हिउँद पनि पोहोर झैं सुक्खा हुने आकलन गरिएको छ। तीन वर्षदेखि हिउँदमा कम पानी पर्ने तथा कम जाडो हुने क्रम दोहोरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो खबर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। विभागले गत साता सार्वजनिक गरेको सिजनल आउटलुकमा यो वर्ष पनि न्यूनतम तथा अधिकतम तापक्रम बढ़ी हुने देखिएकाले अलि न्यानो हुन सक्ने आकलन गरिएको छ। विभागका अनुसार यस आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलन, थर्ड पोल क्लाइमेट फोरम, दक्षिण एशियाको सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तय गरिएको हो। त्यसै गरी नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र हिन्द महासागरबाट विकसित हुने चापको हालका अवस्थालाई मध्यनजर गरी तयार गरिएको विभागले जानकारी दिएको छ। यो हिउँद पनि सुक्खा तर न्यानो हुने अन्नपूर्ण पोस्टले खबर बनाएको छ। इलामको माई जोगमाई गाउँपालिका तीनका पूजन श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई आफूले पालेका बंगुर स्याहार नभ्याई नभ्याइछ। साना बुच्चादेखि बंगुरका माउ र बेच्न योग्य बंगुरको हेरचाह गर्न श्रेष्ठ दम्पतीलाई निकै गाह्रो पर्छ। वैदेशिक रोजगारीका लागि 6 वर्ष साइप्रस बसेर घर फर्किएका दम्पतीलाई पुनः विदेशमा गएर काम गर्न त्यति इच्छा भएन। पारिवारिक समस्या र विदेश नजाने मनले उनीहरूले 3 वर्ष अघि पशुपालन तथा कृषि फार्म दर्ता गरेर बंगुर पालनलाई व्यावसायिक रूपमा अगाली रहनु भएको छ। शुरूमा 5-6 लाख रूपियाँ लगानी गरेर थालेको बंगुर पालन व्यवसायमा अहिले लगानी नै 35 लाख रूपियाँ भन्दा माथि पुगिसकेको लक्ष्मीले बताउनुभयो। उहाँले भन्नुभयो, उन्नत जातका बंगुर पालन, बुच्चा उत्पादन र बिक्रीले गर्दा अहिलेको लगानी अनुसारको आमदानी सन्तोषजनक रहेको छ। विदेशको जस्तै कमाईमा रमाउँदै श्रेष्ठ दम्पति, गोर्खापत्र दैनिकले इलामको प्रसंग छापेको छ। भौतिक पूर्वाधार तथा यातायात शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले ठेक्का तोड्न बाँकी काम गर्न ठेकेदारबाट बाँकी असुली गर्नुपर्ने व्यवस्था हटाउन सरकार सकारात्मक रहेको बताउनु भएको छ। नेपाल पूर्वाधार पत्रकार समाजले हिजो ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सहयोग गर्ने उल्लेख गर्नुभयो। तपाईहरू निर्माण व्यवसाय काम गर्नुहोस्, सरकार तपाईहरूको साथमा छ। उहाँले भन्नुभयो, ठेक्का तोड्दा बाँकी लागत असुल नगर्न सरकार सकारात्मक, कारोबार दैनिकको खबर हो यो। वन्यजन्तु र पंक्षी विज्ञको टोलीले हेलम्बुमा दुर्लभ सेतो मृग र रेड पाण्डा फेला पारेको छ। वन्यजन्तु फोटोग्राफर तथा पंक्षी विज्ञ संजय श्रेष्ठ, दीपक बुढाथोकी र मनिष महतोको टोलीले सेतो मृग र रेड पाण्डा फेला पारेको हो। रातो मृग प्रजातिको सेतो मृग फेला पार्नु ठूलो उपलब्धि भएको वन्यजन्तु विज्ञले जनाएका छन्। हेलम्बु गाउँपालिका साथ स्थित मागिङगोमा भेटिएको सेतो मृग अत्यन्तै दुर्लभ भएको वन्यजन्तु विज्ञको भनाई छ। नेपाल समाचार पत्रको खबर हो यो। गत भदौ 23 र 24 गतेको जेएनजी समूहको आन्दोलनका क्रममा आगजनी र तोडफोड़ भएपछि संरचना अभाव झेल्दै आएको विराटनगर स्थित कोशी प्रदेश सभालाई नियमित सञ्चालन योग्य बनाउन 5 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च लाग्ने भएको छ। साबिकको स्थानबाट अन्यन्त्र स्थानान्तरण गरिएको प्रदेश सभा सचिवालयलाई सभा सञ्चालनका लागि सभाहाल र संसदीय दलको कार्यालय अति आवश्यक भएको हो। ती संरचना बनाउन 5 करोड़ 50 लाख रूपियाँ भन्दा बढ़ी खर्च हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट माग गरेको छ। भवन नहुँदा संसद बैठक अनिश्चित, गोर्खापत्र दैनिकले खबर बनाएको छ। जेएनजी आन्दोलनपछि कुलमान घिसिङले ऊर्जा जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हाले। यता लामो समयदेखि काममा प्रगति नभएका 16 अर्ब 20 करोड़ 61 लाखका 57 वटा ठेक्का तोडिएको छ। यसमा सबैभन्दा धेरै सड़क विभाग अन्तर्गत 35 ठेक्का छन्। ती ठेक्काको रकम मात्र 2 अर्ब 9 करोड़ 79 लाख रहेको छ। सड़क, सिंचाई र शहरी विकासका 16 अर्ब 20 करोड़का 57 ठेक्का तोडिए, कान्तिपुर दैनिकले खबर बनाएको छ। कृषि उत्पादन र उत्पादकत्व बढ़ाउन सरकारले अघि बढ़ाएको महत्वाकांक्षी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा 9 वर्षमा करिब 40 अर्ब रूपियाँ खर्च भएको छ। यो परियोजनाको नाम फेरिएर अहिले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना भएको छ। सरकारले उच्च प्राथमिकतामा राखेर शुरू गरेको यो परियोजनामा सरकारले न लक्ष्य अनुसार बजेट विनियोजन गर्यो, न त खर्च नै हुन सकेको छ। कृषि आधुनिकीकरण परियोजनामा 40 अर्ब खर्च, नागरिक दैनिकको खबर हो यो। र क्यान्सर र परीक्षणमा आवश्यक आइसोटोप अब नेपालमै उत्पादन गरिने नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। क्यान्सर रोग पत्ता लगाउन गरिने परीक्षणमा नभई नहुने रेडियोधर्मी आइसोटोप अब नेपालमै उत्पादन गरिने भएको छ। आइसोटोप उत्पादनका लागि चाहिने क्लोट्रोन उपकरण जडान गर्ने योजना अघि सारिएको छ। नेपालमा आइसोटोप उत्पादन नहुने भएकाले हाल भारतबाट ल्याएर डायग्नोसिस तथा परीक्षण गर्ने गरिएको छ। कतिपयले यहाँ सहज नभएकाले भारतमै गएर क्यान्सर परीक्षण गर्ने गरेका छन्। अब भने त्रिवी शिक्षण अस्पताल र निजामती अस्पतालमा रेडियोधर्मी पदार्थ आइसोटोप उत्पादन गर्ने साइक्लोट्रोन उपकरण राख्न लागिएको हो। क्यान्सर परीक्षणमा आवश्यक आइसोटोप अब नेपालमै उत्पादन गरिने नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।